اللہ علیہ وسلم کی پیاری سنتیں جس کا ہم ذکر کرتے رہتے ہیں. ہمارے حضرت والا نے بہت محنت سے یہ کتاب ترتیب دی تھی تاکہ امت اس کو پڑھے اور سنت کے مطابق عمل کرے. اس میں عام سنتیں ہیں جو روز مرہ کی ہیں. ساری سنتیں ہیں ہوں ایسا مشکل ہے اتنی چھوٹی کتاب میں, اس لیے ساری سنتیں نہیں ہیں لیکن عام سنتیں جو روزانہ کی ہیں وہ ہیں. اگر ساری سنتیں آدمی کو دیکھنی ہیں تو اس کے لیے اسوہ رسول اکرم صلی اللہ علیہ وسلم, حضرت ڈاکٹر عبدالحی عارفی صاحب رحم اللہ تعالی نے اس کو لکھا ہے اسوہ رسول اکرم صلی اللہ علیہ وسلم. اور اس کے علاوہ علیکم بسنتی بھی اس سے بڑی ہے, اور اس کے علاوہ اور بھی کتابیں موجود ہیں جس کو شمائل ترمذی وغیرہ, جس میں نبی علیہ السلام کی تقریباً تمام سنتیں مل جائیں گی. یہ بھی یاد رکھنے کی بات ہے کہ سوائے, ابھی ہم نے اس کو اس لیے رکھا ہے کہ اس کو انشاءاللہ بھی تقسیم کریں گے دعا کے بعد, سب حضرات اس کو حاصل کر لیں جن کے پاس نہیں ہے. جو پرانے ہیں ان کے پاس ہے کیونکہ پہلے بھی تقسیم ہوتی رہی ہے, اور یہ یہی نہیں ساری پاکستان میں اور انگلینڈ میں انگریزی میں تقسیم ہوتی ہے, اور ایران میں فارسی میں حضرت والا کے خلفہ ہیں وہاں فارسی میں وہ تقسیم کرتے ہیں. تقریباً 32 زبانوں میں ہمارے شیخ کی کتابوں کا ترجمہ ہو چکا ہے. تو اس لیے یہ کتابیں بیچی نہیں جاتی, صرف تقسیم کی جاتی تاکہ امت سنت کی طرف آئے, لیکن امت کو مفت میں بھی دینے سے اس کو ہل جل کا کوئی امکان نظر نہیں آتا. لیکن پھر بھی اس لیے ہم کرتے ہیں کہ بقول اقبال کے کہ نہیں ہے نا امید اقبال اپنی کشتویرا سے, ذرا نم ہو تو یہ مٹی بڑی زرخیز ہے ساقی, ذرا نم ہو تھوڑی سی محنت ہو شاید کہ ہماری یہ نیند غفلت کی نیند کھل جائے اور ہم بھی سنتوں پر آ جائیں. ابھی کم از کم رمضانوں میں عمل کر کے دیکھیں, پھر جب اس کا مزہ منہ کو لگے گا تو امید ہے کہ عید کے بعد بھی اس کی توفیق ہو اور سارے سال اور ساری زندگی کے لیے آدمی سنتوں کا اسیر ہو جائے. اب دیکھیے بہت ساری سنتیں اس میں ہیں, کھانے کی پینے کی پہننے کی لباس کی سنتیں, نماز کی 51 سنتیں حضرت والا نے اس میں نقل کی ہیں جو عام طور پہ ہم کرتے رہتے ہیں, لیکن کوئی سمجھ میں نہ آئے تو اہل علم سے پوچھ لیں. کھانے کی سنتوں میں حضرت والا لکھتے ہیں کہ نمبر 1 دسترخوان بچھانا. آج کل ہم لوگ کوئی زمین پہ بیٹھ جاتا ہے, کوئی ٹیبل پہ بیٹھتا ہے. ٹیبل کرسی پہ بلا وجہ کھانا کھانا سنت کے خلاف ہے. کھانا نیچے بیٹھ کے کھانا سنت ہے, اور نیچے سے مراد یہ کہ کوئی پہلے چادر ہو پھر اس کے اوپر دسترخوان ہو. وجہ کیا ہے, دسترخوان پہ جب کوئی چیز گرتی ہے تو آدمی اس کو اٹھا کے کھا سکتا ہے. دسترخوان صاف ہونا چاہیے. بعض دسترخوان ہی ایسے میلے ہوتے ہیں کہ اس کو بچھانا نہ بچھانا برابر ہے. دسترخوان کو ہمیشہ صاف رکھے, اور چمڑے کا یا پلاسٹک کا ہو تو اس کو صاف کرنا آسان ہوتا ہے. چنانچہ حضرت انس رضی اللہ تعالیٰ کی خدمت میں بعض صحابہ تابعین تھے, انہوں نے دسترخوان بچھایا اور اس کے بعد اس کو اپنی جلتی ہوئی بھٹی میں ڈال دیا. صحابہ کے گھروں میں بھٹی ہوتی تھی, جیسے آج بھی پشاور وغیرہ میں بہت سے گھروں میں بھٹی ہوتی ہے. تو حضرت انس نے دسترخوان اٹھا کے بھٹی میں ڈال دیا تو صحابہ نے کہا یہ کیا کیا آپ نے, پھر چند ہی لمحے بعد اس کو ایسے ہی نکال لیا. اسے صاف کرنا مقصد تھا کہ وہ جو چیزیں ہیں وہ جل جائیں گی, اور دسترخوان اس لیے نہیں جلے گا, حضرت انس کا یقین تھا کہ اس پر نبی علیہ السلام نے ہاتھ پوچھے ہیں. جس چیز پر نبی علیہ السلام کا دست مبارک لگ جائے آگ اس کو جلا نہیں سکتی, یہ آپ کا معجزہ تھا. لہذا ہر آدمی ایسا نہ کرے, لیکن پتا چلا کہ دسترخوان بچھانا اور چمڑے کا دسترخوان بچھانا یہ صحابہ کا طریقہ تھا. کپڑے کا بھی بچھا سکتے ہیں لیکن صاف ہونا چاہیے, اس پہ پیر نہ رکھا جائے. دسترخوان بچھ رہا ہے اور اس پہ پیر رکھتے ہوئے چلے جا رہے ہیں, جب پیر رکھ دیا تو وہ عام سی چادر ہو گئی, وہ دسترخوان کہاں رہا. دسترخوان وہ ہوتا ہے جس پر پیر نہ رکھا جائے اور اس کو صاف ستھرا رکھا جائے. اور کھانا بھی دسترخوان میں ہوتا ہے, دسترخوان وہاں ہے آدمی پیچھے ہٹ کے کھا رہا ہے تو دسترخوان بچھانے کا فائدہ کیا ہوا, اس طرف کو تھوڑا سا جھک کے کھائے غلاموں کی طرح. فرمایا میں غلاموں کی طرح کھاتا ہوں, کرسی سے ٹیک لگا کے بوٹ پہن کے کھانا کھانا یہ سنت کے صریح خلاف ہے. اس میں آگے آئے گا, اگر جوتا پہنا ہے تو اس کو اتار دے. بالفرض آفس میں ہوتا ہے آدمی, شادی بیاہوں میں ہوتا ہے تو اس میں مجبوری ہے, اوپر بیٹھ کے کھانا جائز ہے, تو اس میں آدمی اپنے جوتے اتار دے کم از کم جہاں تک ہو سکے. وہ عاجزی ان کے ساری اختیار کرے, وہاں نیچے بیٹھے گا تو عجیب سا معلوم ہوگا. اس لیے گھر میں کوشش کرنی چاہیے کہ آدمی نیچے بیٹھے. تو سب سے پہلی سنت کیا ہے, کھانے کی دسترخوان بچھانا. اور दोनों हाथ गट्टों तक धोना, दोनों हाथ गट्टों तक धोना। जैसे अभी कोई हम लोग आते हैं ईशा की नमाज पढ़ के जाके आमतौर पे लोग खाना खाते हैं, अभी तो वजू किया भी साफ है, साफ होना और है, और खाने से पहले धोना ये नबी अलैहिस्सलाम की सुन्नत, और धोने के बाद ना पोछना, धोने के बाद ना पोछना ये भी सुन्नत। अब बहुत फौरन लोग बहुत से दावतों में जाओ तो लोग फौरन तौलिया बढ़ाते हैं कि ये हाथ धोया पोछ लें, हाथ जब पोछ लिया तो फिर धोना कहाँ रहा। साइंस इसको कहती है अब कि ये भी नबी अलैहिस्सलाम की सुन्नतों का एजाज है कि आपने धोने के बाद पोछने से मना फरमाया, पोछने से दोबारा तौलिए के जरासीम हाथ में लग जाते हैं। इसीलिए नबी अलैहिस्सलाम का हर तरीका सिर्फ हमें अल्लाह ताला ही का मुकर्रब नहीं बनाता, हमारी सेहत का भी जामिन है, हमारी सेहत का भी जामिन है कि इस तरह से जो भी काम किया जाएगा, क्योंकि अल्लाह ताला अपने बंदों पर मेहरबान है। जो तरीके अल्लाह ताला ने अपने महबूब को सिखाए हैं वो यकीनन इंसानियत के लिए मुफीद हैं। बस हमारा अकीदा ये होना चाहिए, हम इसलिए नबी अलैहिस्सलाम की सुन्नत पे अमल करते हैं कि हम आपके मानने वाले हैं, आपके चाहने वाले हैं, और लेकिन यकीनी तौर पर आपकी सुन्नतों पर अमल करने से हमारा सिर्फ आखिरत ही का नहीं दुनिया का भी फायदा होगा, करके देखने के बाद ये चीजें महसूस होंगी। अब देखिए आमतौर पे शलवार कमीज ढीला ढाला लिबास पहनना सुन्नत है, हम नहीं कह रहे शलवार कमीज या जुब्बा, ये भी सुन्नत कहना मुश्किल है। ढीला ढाला लिबास आप अलैहिस्सलाम तहबंद मानते थे, ऊपर अक्सर एक चादर होती थी, और बाद दफा आपने कुर्ता भी जेबतन फरमाया है और उसको पसंद भी फरमाया। शलवार पाजामे को देख के आपने पसंद फरमाया, इसीलिए पाजामा या शलवार पहनना शलवार में ज्यादा सतर है, इसको सुन्नत कह सकते हैं। जिस चीज को नबी देख के पसंद कर ले और इनकार ना करे, जिस चीज से इनकार कर दे वो नाजायज हो जाती है। जैसे सोने की अंगूठी आपने पहने हुए देखा एक सहाबी को, आपने उसको उतार के फेंक दी दूर। वजह क्या है कि आप जानते थे मेरे सहाबा मुझसे मोहब्बत करते हैं, ये नहीं कि आपने फेंक आप दे देते मुझे उतार के फेंक दी। और फरमाया सोना मर्द के लिए उसका इस्तेमाल नाजायज है। हमारे दोस्त कहते हैं सोना मर्द के लिए नाजायज है। सोना, सोने से मुराद ये वाला सोना नहीं है, बल्कि सोने का पहनना गोल्ड जो है ये मर्द के लिए इसका इस्तेमाल नाजायज है। चाहे मंगेतर की दी हुई अंगूठी हो, कहते हैं मंगेतर ने अंगूठी दी है तो मंगेतर की अंगूठी अंगीठी की तरह है कि हमें आग में ले जाएगी, लिहाजा ये अंगूठी पहनना जायज नहीं। उसी को दे दें, उसके लिए रख लें, जब शादी हो जाए फिर उसको दे दें, कि सोना तो मर्द के लिए नाजायज है। और चांदी भी 4.5 माशा से ज्यादा, उसकी भी एक मकदार बता दी, 4.5 माशा से ज्यादा चांदी पहनना भी मर्द के लिए जायज नहीं है। और दूसरी धात की अंगूठी पहनना बिल्कुल फजूल है, लिहाजा अंगूठी पहनना जो है ये कोई नबी अलैहिस्सलाम इसलिए पहनते थे जब आपको सहाबा ने बताया, क्योंकि आप तो जाहिर सी बात है आपका ताल्लुक तो अल्लाह ताला के साथ होता था, लेकिन सहाबा दुनिया में सफर करते थे, लिहाजा सहाबा ने बताया आप जो खतूत लिख रहे हैं हदायत के लिए, आप खतूत लिखते थे दूसरे बादशाहों को, तो ये दूसरे बादशाह जो है जब तक उस पर मोहर न लगी हो खत को देखते नहीं, जैसे लेटर हेड पे अगर ना आए तो उसको आम तौर पर कोई बड़ा आदमी उसको देखता नहीं, कहे कैसी कंपनी के आम कागज पे इसने भेजा है, तो लेटर हेड की तरह उस जमाने में मोहर लगाई जाती थी, तो आपके लिए फिर मोहर बनवाई गई, उसमें लिखा था मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। दोनों तरीके मनकूल हैं कि उसमें ऊपर मोहम्मद था और उसके बाद रसूल था, फिर अल्लाह था। बाद में यह है कि अल्लाह का लफ्ज ऊपर था और मुहम्मदुर रसूलुल्लाह इस तरह नीचे से ऊपर की तरफ लिखा हुआ था, उसका नक्शा भी बाद जगह छपा हुआ है। तो ये अंगूठी आपके लिए सहाबा ने बनाई, फिर जब आप खत लिखते थे तो उस पर आप वो अंगूठी को उससे मोहर लगाते थे, तो ये आपकी अंगूठी पहनने का मकसद था। ये नहीं कि आप अंगूठी बहुत सारी अंगूठियां लोग पहनते हैं, और बाजों के अकीदे भी ये होते हैं फला पत्थर पहनने से फला काम हो जाएगा या किस्मत जाग जाएगी, जो बेचारा डब्बे में बेच रहा है उसकी कीमत तो नहीं जागी, उसकी किस्मत वहीं सोई हुई है कि वो डब्बा लेके अभी तक फिर रहा है, और वो कहता है ये फिरोजा पहन लेने से तुम्हारी किस्मत बदल जाएगी। ये सब बेकार बातें हैं। मुसलमान का अकीदा पत्थर से नहीं होता, मुसलमान का अकीदा अल्लाह से होता है। लिहाजा
ایسا عقیدہ رکھنا تو گمراہی ہے اور بلا وجہ پہننا بھی. ایک بڑے مفتی صاحب نے بیان فرمایا کہ انگوٹھی جو ہے وہ پہلے, یہ بھی پہلے کی کتاب سے, اب تو وہ یہ ضرورت بھی ختم ہو گئی, اب انگوٹھی سے کون مہر لگاتا, اب تو مہریں بنی ہوئی ہیں لہذا اب, اور لیٹر ہیڈ ہوتا ہے لہذا اب نہیں ہے. لیکن یہ پہلے زمانے کی کتاب میں کسی بڑے عالم نے لکھا ہے کہ انگوٹھی تین قسم کے لوگ پہنتے ہیں, یا تو بادشاہ, یا تو قاضی, اس کو فیصلہ کرنا ہوتا ہے, مہر لگانا ہوتا ہے, یا تو بیوقوف آدمی جس کا کوئی کام نہیں ہے, وہ بہت ساری انگوٹیاں پہن کے سمجھتا ہے میں بہت زیادہ جو ہے بہت بڑا فقیر بن گیا. یہ فقیر درویش بلا وجہ کے جو ہوتے ہیں جن کو نماز روزے سے تعلق نہیں ہوتا, زیادہ انگوٹیاں پہن کے. آج کل بہت سے جوان بھی کڑا ہاتھ میں پہن لیتے ہیں, اسٹیل کا کس چیز کا کڑا, یہ بالکل بیکار چیز ہے, محمل چیز ہے, اور اس میں اگر کوئی عقیدہ رکھا جائے تو یہ اور خراب ہو جاتا ہے. لہٰذا ایسی چیزوں سے بچنا چاہیے. تو آپ علیہ السلام نے اتار کے انگوٹھی پھینک دی. بتا رہا ہوں کہ صحابہ سے آپ کس طرح صحابہ کی تربیت فرماتے تھے. تو صحابی نے کچھ نہیں کہا, اور بعد میں جب مجلس برخاست ہو گئی تو بعض صحابہ نے ان سے کہا کہ بھئی اب مجلس ختم ہو گئی, جو انگوٹھی نبی علیہ السلام نے پھینکی تھی تم اٹھا لو, اپنے گھر والوں کو اور کسی عورت کو دے دینا, عورت کے لیے تو منع نہیں فرمایا آپ نے. تو صحابی کہتے ہیں کہ جس چیز کو نبی علیہ السلام نے نفرت سے اتار کے پھینک دیا میں اس کو دوبارہ کیسے اٹھا لوں, یعنی میرے لیے بھی وہ چیز قابل نفرت بن گئی, حالانکہ جائز تھا لیکن صحابہ کا عشق ایسا تھا, جو آپ جانتے تھے کہ صحابہ مجھ پر کس طرح جان فدا کرتے ہیں. تو اسی طرح ہمیں بھی ہونا چاہیے کہ ہم نبی علیہ السلام کی سنتوں کو دانتوں سے پکڑ لیں. تو فرمایا دونوں ہاتھ کو گٹوں تک دھونا, اب اس کے بعد نہ پوچھنا, بسم اللہ پڑھنا بلند آواز سے. بلند آواز سے پڑھنے کی وجہ کیا ہے, بعض دفعہ اچھا خاصا نیک آدمی بھی جو سنتوں پہ عمل کرتا ہے کھانے کی رنگ و رونق دیکھ کر جو ہے وہ بھول جاتا ہے, کھانے پہ فوراً ٹوٹ پڑا. تو اس لیے بسم اللہ ایک آدمی اگر زور سے پڑھے گا بسم اللہ الرحمن الرحیم یا بسم اللہ وعلا برکت اللہ تعالی زور سے پڑھا, دوسرے کو یاد آ جائے گا ہاں بھائی ہمیں بھی پڑھنا چاہیے. داہنے ہاتھ سے کھانا, یہ سب جانتے ہیں داہنے ہاتھ سے کھانا, کیونکہ بائیں ہاتھ سے شیطان کھاتا ہے, دائیں ہاتھ سے کھانا چاہیے. بچوں کو بھی سکھائیں کوئی بھی چیز, صرف کھانا ہی نہیں کوئی بھی چیز, بچہ ٹافی کھائے تو اس کو بھی سکھائیں دائیں ہاتھ سے کھاتے ہیں تو آہستہ آہستہ اس کی عادت پڑ جائے گی. کھانے کی مجلس میں جو شخص سب سے زیادہ بزرگ اور بڑا ہو اس سے کھانا شروع کرانا, جو شخص سب سے بزرگ یا بڑا ہو. بزرگ اور بڑا ہونے کی دو قسمیں ہوتی ہیں, ایک تو بوڑھا ہے وہ بھی بزرگ ہے اس کا ادب ہے, دوسرے ان میں کوئی اگر ہے تو جوان لیکن اللہ والا ہے تو یہ بھی اس کی بزرگی کی علامت ہوتی ہے, دونوں کو بزرگ سمجھا جاتا ہے. تو جو چاہے جو ایسا ہو اس سے شروع کرائے, یہ ایک اچھا شگون ہے اور سنت ہے. کھانا ایک قسم کا ہو تو اپنے سامنے سے کھانا, ایک قسم کا ہو تو اپنے سامنے سے کھانا, اگر کوئی لقمہ گر جائے تو اٹھا کر صاف کر کے کھا لینا, یہی وجہ ہے دسترخوان بچھانے سے لقمہ گرتا ہے, بعض دفعہ پلیٹ کے کنارے سے چاول گرتا ہے, کوئی چیز دسترخوان پہ گری اس کو اٹھا کے کھا لیا, یہ نبی علیہ السلام کی سنت ہے. اور ایک صحابی نے جب اس طرح اٹھا کے کھایا اور اس وقت میں باہر کے سفیر اور باہر کے مہمان بھی آئے ہوئے تھے, تو حضرت حذیفہ بن یمان رضی اللہ تعالیٰ عنہ جو آپ علیہ السلام کے بڑے صحابہ میں سے ہیں اور صاحب السر کہلاتے ہیں, یعنی آپ علیہ السلام نے ان کو بہت سے راز بتا دیے تھے, تو وہ جب ایک دفعہ کھانا کھا رہے تھے آپ علیہ السلام کی دنیا سے تشریف لے جانے کے بعد کا واقعہ ہے, تو ان کے ہاتھ سے بھی لقمہ گر گیا, اٹھا کے وہ کھانے لگے تو کسی نے برابر سے کہا آہستہ آواز میں کہ دیکھتے نہیں اتنے بڑے بڑے لوگ ہیں بیٹھے ہوئے ہیں باہر کے, تم ایسے کھاؤ گے تو یہ سمجھیں کیسے نہتے ہیں مسلمان کہ گویا ان کو ملتا نہیں ہے. انہوں نے اس شیخ الاسلام فرماتے ہیں انہوں نے تو آہستہ سے کہا تھا, حضرت حذیفہ بن یمان رضی اللہ تعالیٰ سے بلند آواز سے فرمایا کہ اترک سنت رسول اللہ صلی اللہ علیہ وسلم لہؤلاء الحماقا, کیا میں اپنے نبی علیہ السلام کی سنت کو ان چھوڑ دوں ان احمقوں کی وجہ سے, حماقا احمق کی جمع ہے, ان احمقوں کی وجہ سے, کافروں کی وجہ سے, دنیا داروں کی وجہ سے کیا میں آقا کی سنت کو چھوڑ دوں. آج ہم کتنی سنت کو اس لیے چھوڑتے ہیں, لوگ کیا کہیں, लेंगे, दाढ़ी बढ़ा लेंगे तो लोग क्या कहेंगे, पैंचे ऊपर कर लेंगे तो लोग क्या कहेंगे, सर अगर ढक के ऑफिस चले जाएंगे तो लोग क्या कहेंगे। लोगों की बंदगी कर रहे हैं, जो मौला की बंदगी करेगा वो लोगों से नहीं डरेगा, और जो आका की गुलामी करेगा वो लोगों से नहीं डरेगा, वो अपने गाल और बाल को आका की सुन्नत के सांचे में ढालेगा। यही चीज थी सहाबा की कामयाबी का राज। हकीम उल उम्मत फरमाते हैं कि सहाबा ने बड़े बड़े ना बंगले बनवाए और ना उन्होंने एटमी मिसाइल बनवाए, उनके पास टूटी हुई तलवारें थी लेकिन और कोई उनके पास साजो सामान नहीं था। एक ही अमल ऐसा था कि एक ही अमल, वो क्या है, इत्तेबाए रसूल सल्लल्लाहु अलैहि वसल्लम। जहां जाते थे सुन्नत का एहतमाम करते थे, तकवा का एहतमाम करते थे, अल्लाह से डरते थे, किसी और से नहीं डरते थे। तो फरमाया कि अगर लुकमा गिर जाए तो साफ करके उठा के खा लेना, ये भी सुन्नत है। टेक लगा कर ना खाना, कुर्सी पे आदमी क्या होता है टेक लगा लेता है, तो मजबूरी है तो कुर्सी से भी टेक हटा ले, और जो ऊपर बैठना अगर मजबूरी है तो कुर्सी में भी टेक ना लगाए, नीचे से जूता उतार ले। खाने में कोई ऐब ना निकालना, ये कम है वो कम है, कि बाद में अहलिया को या बेटी को अलग से बता दे कि आज जरा नमक तेज हो गया था, जरा इसका ख्याल रखो, तो वो बात अलग है। खाने में ऐब ना निकालना, जूता उतार कर खाना, ये भी नबी अलैहिस्सलाम की सुन्नत है। नीचे बैठकर खाना और जिसमें आसानी हो, ये एक जैसे तहियात में बैठते हैं ऐसे भी सुन्नत लिखा है बाज़ों ने, उकड़ू बैठना भी सुन्नत है। इसी तरह अगर उम्र ज्यादा है और वजन भारी है तो आलती पालती मार के बैठ के खाना भी जायज़ है, लेकिन दादा इस आगे को होके तहियात की शक्ल में या एक पैर बिछा के और एक पैर खड़ा करके खाने में, इसमें यह है कि पेट भी जो क्योंकि थोड़ा दब जाता है तो आदमी थोड़ा कम खाता है, इसलिए ज्यादा तरीके पसंदीदा हैं। खाने के बर्तन और प्याले को साफ कर लेना, फिर उस बर्तन के लिए, फिर उसके लिए बर्तन दुआए मगफरत करता है। अब देखिए हमारे यहाँ कितना जाया होता है, छोड़ दिया जाता है, लेते हैं ज्यादा और छोड़ दिया जाता है, खासकर दावतों में हवस से ज्यादा ले लिया, अब छोड़ दिया, अब कौन खाएगा, वो खाना इधर उधर फेंकाएगा, लिहाजा ये खाने का रिस्क का जिया है, अल्लाह ताला को बहुत नापसंद है। इसी तरह खाने के बाद उंगलियों को चाट लेना, इसमें भी लोग महसूस करते हैं अजीब सी बात है उंगलियों को चाटना, इसमें शिफा है, उंगलियों को चाट ले, उंगलियों में चावल या जो भी जर्रात लगे रह जाए उसको पहले चाट ले, फिर उसके बाद जाके हाथ धोए। खाने के बाद की दुआ पढ़ना, अल्हम्दुलिल्लाहिल्लज़ी अक़ामना वसक़ाना वजअलना, वजअलना नहीं वजअलना, वजअलना और वजअलना के तर्जमे में फर्क है, इसलिए लाम पे जबर है, इसको देख लें, वजअलना मुस्लिमीन, ये सब तारीफें अल्लाह के लिए हैं जिसने हमें खिलाया और पिलाया और मुसलमान बनाया। खाते पीते तो हाथी घोड़े भी हैं और डायनासोर भी खाता है, जितने बड़े बड़े जानवर हैं ज्यादा खाते हैं, लेकिन इंसान कम खाने के बावजूद अशरफुल मखलूकात है। इसलिए या अल्लाह आपका फजल है कि आपने खिलाया पिलाया 6 अरब तकरीबन काफिर हैं, वो भी खा रहे हैं लेकिन वो नाफरमान होके खा रहे हैं, आपने हमें मुसलमान बना के खिलाया, ये आपका खास फजल है, इसलिए वजह अलाना मुस्लिमीन, आपने हमें मुसलमान बनाया, ये आपका फजल है। अब खाना खा लिया, दुआ पढ़ ली, हमारे फरमाते थे कि अक्सर जो पेट खराब होता है दुआ ना पढ़ने की वजह से होता है, दुआ पढ़ ली तो अल्लाह का शुक्र अदा कर दिया, जब शुक्र अदा कर दिया तो रिज्क अपना सही काम करता है, वरना दुआ पढ़े बगैर उठ गए डकार ले ली और उठ के जाके हाथ धो लिया, तो दुआ पढ़ के फिर आदमी उसके बाद हाथ धोए। लिहाजा ये सुन्नतों का अगर हम इसको, इसका एक तरीका ये भी है कि आजकल बहुत आसान है, कंप्यूटर से कंपोज कर लिया जाता है इसको, और जहां खाना खाने का मामूल है वहां पे इसको लगा दिया जाए, जहां पानी पीने का डिस्पेंसर रखा है, आजकल मटके खत्म हो गए डिस्पेंसर आ गया, पहले डिस्पेंसर से जाके दवा लेते थे अब डिस्पेंसर से पानी पीते हैं, वही वाली बात है, हालात तब्दील हो गए, अब डिस्पेंसर से के सामने कहीं लगा दे पानी पीने की सुन्नतें, ऐसा किया है लोगों ने, इससे क्या, जब आदमी पानी पिएगा नजर पड़ेगी, बैठ के पीना, देख के पीना, 3 सांस में पीना, जब बार बार देखेगा तो आदत हो जाएगी, खाने की सुन्नत भी जब बार बार आदमी देखेगा तो आदत हो जाएगी, ये आसान तरीका, उसमें दुआएं भी लिखी होंगी, देख के आदमी रोज दुआ पढ़ ले तो 1 महीने में ला मुहाला, जब आदमी 3 मरतबा खाना खाता है 2 मरतबा भी पढ़ेगा तो 60 मरतबा पढ़ेगा, यकीनी तौर पर याद हो जाएगी, ये इसका आसान तरीका है। और ये किताब आपको हदिया दी जा रही है, और इसको आप आगे بھی بڑھا سکتے ہیں اور چاہیں اور لے لیں. یہ اتنی تعداد میں چھپتی ہے کہ ہزاروں کی تعداد میں ہر مہینے یہ چھپتی ہے اور آگے اس کو تقسیم کیا جاتا ہے. اللہ تعالیٰ ہمیں سنتوں کا اہتمام نصیب فرمائے. دعا کے بعد کتاب حاصل کر لیں. الحمدللہ رب العالمین.